أعوذ بالله من الشيطان الرجيم. بسم الله الرحمن الرحيم. ليس البر أن تولوا وجوهكم قبل المشرق والمغرب ولكن البر من آمن بالله واليوم الآخر والملائكة والكتاب والنبيين وآتى المال على حبه ذوي القربى واليتامى والمساكين وابن السبيل والسائلين وفي الرقاب وأقام الصلاة وآتى الزكاة والموفون بعهدهم إذا عاهدوا الصابرين في البأساء والضراء وحين البأس أولئك الذين صدقوا وأولئك هم المتقون. صدق الله العظيم العظيم. سچے ایمان والے اللہ کے سچے بندے پرہیزگار بندے متقی بندے کون ہے؟ اس آیت کریمہ میں اس کی کسی قدر تفصیل موجود ہے. اس سے متعلق ایک اجمالی بات آپ کے سامنے رکھنی ہے اور دوسرے آپ جانتے رہے میری طرح دین کا غلبہ نہ ہو تو جزئیات کے بارے میں بھی تھوڑی سی بات آپ کے سامنے رکھی جائے گی. معزز دوستو, اس بات کو یاد رکھیں کہ اللہ جل شانہ نے انسانوں کے لیے جو احکام دیے ہیں دینوں کے بارے میں, عبادتوں کے بارے میں, معاملات کے بارے میں, معاشرت کے بارے میں, اللہ جل شانہ کے حقوق کی ادا کرنے کے بارے میں, اللہ تعالی کے بندوں کے جانب سے بندوں کے حقوق ادا کرنے کے بارے میں, بندوں کے آپس میں بندوں سے سلوک کے بارے میں, چھوٹوں کے بارے میں, بڑوں کے بارے میں, زندگی میں پیش آنے والے مختلف حالات میں جو جو احکام اللہ نے بیان فرمائے, ہر ہر حق کی عظمت ایک مسلمان کے دل میں ہونی چاہیے, ہر ہر حکم کی اہمیت اس کے دل میں. کسی حکم کو وہ معمولی نہ سمجھے, کسی حکم کو نظر انداز نہ کرے, کسی حکم کے بارے میں اپنی طرف سے یہ طے نہ کر لے اسے کرنا چاہیے اور کسی حکم کے بارے میں یہ سمجھ نہ بیٹھے کہ اس کو چھوڑ دینے میں کوئی حرج نہیں. موجودہ زمانے میں یہ بڑی خامی آج تین پسند طبقے میں پیدا ہو گئی ہے. عوام الناس کی بات نہیں کرو, عوام الناس کے پاس دینش نہیں, دین کا علم نہیں ہے ان کے پاس, تو دین رہنے کے کیا سوال ہے؟ دین تو اللہ کی نازل کردہ چیز کا نام ہے, اللہ کی نازل کردہ چیز کیا ہے معلوم ہی نہیں ہے تو پھر دین کا ذکر ہے. جو دین پسند طبقہ ہے اس میں یہ خرابیاں پیدا ہو گئی, بعض چیزوں کو اہمیت دے دی, بعض چیزوں کو چھوڑ. یہ تو اللہ نے مذمت بیان کی اہل کتاب کی جگہ اور یوں ارشاد فرمایا, افتؤمنون ببعض الکتاب وتکفرون ببعض. اللہ کی کتاب کی بعض باتوں کو پر ایمان رکھتے ہو, بعض باتوں کا انکار کر دیتے ہو, یہ نہیں ہونا چاہیے. ان کی ہر بات پیاری ہے, ان کی ہر بات عظیم ہے, ان کا ہر حکم سر آنکھوں پر رکھنے کا, ان کا ہر فرمان سینے سے لگانے کا. بہت غیر معمولی بات آپ کو سنا رہا ہوں, میں معمولی بات سمجھیں گے آپ. اس وقت میں دین کے معاملے میں لوگوں کی جانب سے جس قسم کی بڑی خرابیاں ضرور پذیر ہیں ان میں سے ایک یہ ہے کہ بعضی دین کی چیزوں کو ہم نے لے لیا اور بہت سی دین کی چیزوں کو ہم نے چھوڑ دیا. بندہ ہو کر اللہ کی کچھ چیزاں لے رہا ہے, کچھ چیزاں شوق سے خوشی سے چھوڑ دے رہا, یہ نہیں ہونا چاہیے. جامعیت ہو آدمی میں, جامعیت اتنا مشکل کام ہوتا ہے, اس کے لیے کافی پاپڑ بھیجنے پڑتے ہیں. جانتے ہو پاپڑ بھیجو؟ نہیں جانتے. تم جانتے ہو؟ نہیں جانتے. پاپڑ بھیجنا نہیں جانتے, کیا بات, کیا بھی لگے گی. سب سے ہلکی پھلکی غذا کو اندر ڈھکیلنے والی چیز وہی تیار کرنا نہیں آتا تو کیا تیار کریں گے. یعنی کسی کام کو محنت مشقت سے جو انجام دیا جاتا ہے تب کہیں جا کر وہ چیز بنتی ہے. اس کے واسطے ایک اصطلاح ہے پاپڑ گیلنا. جمعیت چپکے نہیں آتی, وہ تو ہر چہار جانب میں نظر رکھنے والا چاہیے, ان کے ہر فرمان کو دیکھنا چاہیے. کیسا ہونا مزاج؟ اللہ جزائے خیر دے صوفی صاحب رحمۃ اللہ علیہ, ان کے قبر اثر کو نور سے معمور فرمائے, ہم سب کی طرف سے انہیں بہترین صلا عطا فرمائے. انہوں نے بندہ کیسا رہنا چاہیے اس کو سمجھانے کے لیے فرمایا, کمر باندھے ہوئے ان کے اشارے تاکتے رہے. کیا فرمان ہے, سرے تسلیم کم ہے جو مزاج یار میں آئے. کمر باندھے ہوئے ان کے اشارے تاکتے رہے, اس وقت میں کیا حکم ہے, اس وقت میں کیا حکم ہے, اس وقت میں کیا حکم. ایسا نہیں ایک حکم آیا لے لیے باقی یہ حکم یہ حکم یہ حکم, نہیں نہیں وہ ذرا ہے تو یہی بس ہے. بندہ ہے یہ, اتنا تعلق ہو بندے کو اللہ سے, اتنی وابستگی ہو مولا سے, اتنا ڈوبا ہو وہ اللہ کے احکام کو پورا کرنے میں کہ اس کی صورت حال ایسی بنے کہ حضرت صوفی صاحب رحمۃ اللہ علیہ فرماتے تھے, بندہ وہ ہے جسے دیکھ کر اللہ یاد آئے, اور امتی وہ ہے جسے دیکھ کر پیغمبر یاد آئے. دیکھے تو سمجھ میں آنا, یہ فلاں کا غلام نکلا ہو. نوجوان بچے غور سے سننا, یہاں تو پورے رائٹ دکھ رہے ہیں. ہم یہاں سے جانے کے بعد میں عید کے دوسرے تیسرے دن کرتے کدھر جاتے ہیں, پجامے کدھر جاتے ہیں, ٹوپیاں کدھر جاتے ہیں معلوم نہیں. پھر آ کے ایک دوسرے سلام بھی کہہ رہا ہے تو پہچاننا مشکل ہوتا کہ دس دن خانقاہ میں ساتھ میں تھا, پہچانا نہیں جا رہا. دیکھیں تو سمجھ بھی آ جانا. ہمارے حضرت صوفی صاحب رحمۃ اللہ علیہ کے پرانے مریدوں کو دیکھو, ان سے پوچھے بغیر ان کو بول سکتے ہیں کہ میں صوفی صاحب کے مرید دکھ رہے ہیں. ان کی مزہ پتا, ان کی شکل, ان کا حلیہ گشرا ایسا رہتا, ارے تم صوفی صاحب کے مرید ہے کیا, حلیہ پوچھتے لوگ پرانے لوگوں کو حضرت صوفی صاحب. اب آج کل مشائخ سے ایسا تعلق ہے لوگوں کا کہ سمجھ میں نہیں آ رہا کہ کن سے تعلق رکھنے والا ہے, معلوم ہی نہیں ہو رہا ہے. نورنگی پروگرام ہے, جس کی جمی جیسے آ رہا ویسا رہ جا. ہم لوگ دیکھیں ہمارے مشائخ کو کہ اپنے شیخ کی جو وضاحت ہوتی تھی پورے پورے دن وہ اسی سانچے میں ڈلے ہوئے ہوتے. فورن دیکھ کے تو پہچانے جاتے تھے کہ ارے قرآن سے تعلق رکھنے والا دکھ رہا ہے. ہم مدینے میں دے تو ایک سو آگے بڑے حضرت تو آپ کا تعلق حضرت مسعود اللہ خان صاحب سے ہے کیا, بول کے پوچھ بولا ہاں بھائی میرا تمہارے کیسا نہیں, تمہارے اس کو دیکھ کے ان کو سمجھ بھی آیا ان سے سن رہا ہے. اس پر مجھے یاد آئی یہ بات کہ تعالیٰ جل شانہ نے اس آیت میں یہود اور نصارہ کی ایک خامی ایک کمی کو بتلایا شروع میں, کہ ان میں سے ایک بیت المقدس کی مشرقی سمت کو اپنا قبلہ بنایا ہوا تھا, اور ایک مغربی سمت کو اپنا قبلہ بنایا ہوا تھا. وہ ایک ہیکل سلیمانی کی بنیاد پر اور ایک حضرت سیدنا عیسیٰ علیہ السلام کی پیدائش کی بنیاد پر ایک سمت کو قبلہ بناتے تھے اور اسی کو بس نیکی سمجھتے تھے, اسی شخص کو نیک مانتے تھے. بس اتنی علامت تھی ان کے پاس, دوسری نہیں. جیسے آج کل بھی بعض علامتیں ہو گئی ہیں, حق پہ ہے نہ باطل پہ ہے دیکھنے کے بعد. وہ علامتوں کی کوئی بنیاد ہی نہیں ہے, نہ قرآن میں نہ حدیث میں, بنا کے رکھ لیا. اللہ پاک نے فرمایا لیس البر ان تولوا وجوہکم قبل المشرق والمغرب, نیکی یہ نہیں ہے کہ تم اپنا رخ کر لو مشرق کی طرف میں یا مغرب کی طرف, پھر نیک کون ہے. ولکن البر من آمن باللہ والیوم الآخر والملائکہ والکتاب والنبیین, ایک حصہ ہے اس کا تعلق عقائد سے. وَآتَ الْمَالَ عَلَىٰ حُبِّهِ ذَوِي الْقُرْبَىٰ وَالْيَتَامَىٰ وَالْمَسَاكِينَ وَابْنَ السَّبِيلِ وَالسَّائِلِينَ وَفِي الرِّقَابِ, یہ ایک حصہ بندوں کے حقوق سے. وَأَقَامَ الصَّلَاةَ وَآتَ الزَّكَاةَ, عبادات کا حکم ہے, مالیات کے استعمال کا حکم ہے, یہ ایک حصہ. وَالْمُوفُونَ بِعَهْدِهِمْ إِذَا عَاهَدُوا, اللہ اور بندوں سے جو عہد و پیمان ہوتے ہیں اس کا پورا کرنا, یہ مستقل حصہ. وَالصَّابِرِينَ فِي الْبَأْسَاءِ وَالضَّرَّاءِ وَحِينَ الْبَأْسِ, خوشی میں, تنگی میں, تکلیف میں, راحت میں صفت صبر سے آراستہ ہونا, یہ صفات سے آراستہ کی یہ ایک حصہ ہے. یہ سب چیزوں کو بیان کیا, پورا گھیرا ہو گیا دیکھو اس میں. اس کو بیان کر کے اللہ پاک نے فرمایا اولئک الذین صدقوا, یہ ہیں سچے لوگ. اولئک هم المتقون, اور یہ ہیں پرہیزگار لوگ. اب اس میں ایک حصہ عقائد کا ہے, ایک حصہ عبادات کا ہے, ایک حصہ معاملات کا ہے, ایک حصہ معاشرت کا ہے, اور ایک حصہ صفات اور اخلاق کا ہے. پوروں کے مجموعے کا نام دین ہے. یہ بٹھانے کی بات ہے آج کل دل و دماغ. جزیات دین کا جزو ہے, پورا دین نہیں. آپ نے نماز ادا کر لی, دین کا ایک اہم حکم پورا کیا, یعنی کہ پورا دین ہو گیا. البتہ نماز ایک ایسا عمل ہے کہ اگر سمجھ کر کیا جائے, ڈھنگ سے کیا جائے اور سیکھ کر کیا جائے, سمجھ کر کیا جائے, تو نماز ایک ایسا عمل ہے کہ اس سے زندگی کے تمام شعبجات دینی بن سکتے ہیں. اگر سمجھ کے کرے تو بن سکتے, ہر چیز صحیح ہو سکتی. نماز کا حکم آ گیا, کاروبار چھوڑ کے نماز کو آ جانے گا, اور نماز کو آنے کے بعد میں نماز میں رہ جانے کا نہیں, نماز کو آنے کے بعد نماز ہی میں رہ جانے کا نہیں ہے, نماز پوری کر کے پھر جانے کا ہے دیگر احکام کو پورا کرنا. اذا نودی للصلاۃ من یوم الجمعہ فسعوا الی ذکر اللہ وذروا البیع, جب اذان میں جمعہ ہو جائے تو اللہ کو یاد کرنے کے سلسلے میں دوڑو, خرید و فروخت چھوڑو. فاذا قضیت الصلاۃ فانتشروا فی الارض تو من فضل اللہ, جب نماز پوری ہو جائے زمین میں پھیل جاؤ, اللہ کا فضل تلاش کرو, یعنی رزق حلال حاصل کرو. ایک ایسی ٹیم تیار ہونے لگ گئی ہے جو بولتی کمانے کی ضرورت ہی نہیں ہوتی. اللہ بولتے بھائی کما کے باقی سا چیزیں کھاؤ. اللہ فرماتے ہیں کلو من طیبات ما کسبتم, جو تم نے باقی سا چیزیں کمائی ہے نا وہ کھاؤ, نہیں کمانے کی ضرورت اس نے. غلط فہمی ہو گئی کچھ لوگوں, اس لیے کہ علماء سے رابطہ نہیں, علم کا ذوق نہیں, سیکھنے کی ضرورت ہی نہیں سمجھتے ہیں. ڈائریکٹ اللہ سے لینا, اس کرنا کرانے کی ضرورت نہیں ہے, بلکہ تصور ہو گیا لوگوں. ویسے ہی صاحب مجھ سے بھی پوچھتے تھے, مطلب یہ ضروری ہے کیا سبب اختیار کرنا کسی چیز کو پانے کے واسطے؟ اور تو اگر آپ کو اولاد چاہیے تو شادی کریں گے یا نہیں کریں گے؟ پوچھا ہوں کیا پوچھ سکتے ہو, سوچ کے رہ جائے بچانا کیا بولوں. اب اس میں ایک حصہ ہے ایمانیات, کس کس پر ایمان لانا ہے. اللہ پر ایمان, آخرت کے دین پر ایمان, فرشتوں پر ایمان, کتابوں پر ایمان, من آمن باللہ والیوم الآخر والملائکت والکتاب والنبیین, پیغمبروں پر ایمان. اب ایمان کا کیا مطلب ہے؟ اللہ کے بارے میں قرآن و سنت میں جیسا آیا اللہ کو ویسا ہی ماننا, فرشتوں کے بارے میں جیسا آیا ویسا ماننا, قیامت آخرت کے بارے میں جیسی تفصیلات آئیں ویسی ماننا, فرشتوں کے بارے میں جیسی تفصیلات آئیں ویسی ماننا, کتابوں کے بارے میں جیسی بھی تفصیلات یا وضاحت آئیں اسے ماننا چاہیے. اپنی طرف سے نہیں سوچ لینا اللہ ایسے ہوں گے ویسے ہوں گے, فرشتوں کے بارے میں اپنی طرف سے نہیں سمجھ لینا ایسے ہوں گے ویسے ہوں گے. جیسے کفار مشرکین نے اللہ تعالیٰ کی بیٹیاں سمجھاتا ہوں, اپنی طرف سے سمجھ لی. اور کوئی کوئی اللہ کے بارے میں سوچنے لگ گئے بھائی یہ جنس کے اعتبار سے کون سی جنس رکھتا ہے اللہ, مذکر ہے کہ مؤنث. پھر کہنے لگا کہ صاحب جیسا کچھ بولتے ہیں اس سے تو یہ معلوم ہوتا ہے کہ یہ مذکر ہے. ایک ویسا معلوم نہیں, ہم کہتے ہیں اللہ بڑا ہے, اللہ بڑی ہے نہیں بولتے, اور یہ لفظ خود بتاتا ہے اس کو. تو کوئی بہت بڑا پڑھا لکھا آدمی نہیں تھا, ایک بزرگ کا فیض یافتہ تھا. میں جھٹ ایک چھوٹی پیالی ایک بڑا پیالہ منگایا, اس سے پوچھا یہ کیا ہے؟ بولے تو پیالہ ہے. بڑا یہ کیا ہے؟ پیالی ہے. ان میں مذکر کون ہے مؤنث کون ہے؟ پوچھا جاتا نہیں نہیں اس میں نہ کوئی مذکر ہے نہ کوئی مؤنث ہے. پھر اس کو مذکر کا صیغہ اس کو کئی کو بولے اور بڑا ہے ان کے بولے جی چھوٹا بڑا لکھا آدمی سمجھایا ہے. اپنی طرف سے نہیں سوچنا ہے اللہ ایسے ہوں گے, فرشتے ایسے ہوں گے, کتابیں ایسی پیغمبر ایسے, پر تفصیلات آئی ہیں اس کے قرآن میں حدیث میں ویسا مانوں. اللہ کو کیسا ماننا؟ آمنت باللہ کما ہوا باسمائہ وصفاتہ, میں نے اللہ کو ایسا مانا جیسے وہ ہے اپنے ناموں اور صفتوں کے ساتھ. اس واسطے اللہ نام ہے, تمام صفات کاملہ رکھنے والی ذات, تمام عیوب اور نقائص سے پاک ذات کا نام اللہ ہے. تمام اچھے اچھے صفاتوں, تمام اچھے اچھے اسماء اور نام ان کے. ہماری تعلیم و تربیت کے لیے ہمارے بڑوں نے یہ بتایا کہ بہت ساری صفات پر آپ دھیان اور توجہ نہیں دے سکتے, اس لیے کم از کم اپنی اصلاح کے نقطۂ نظر سے تین صفات پیش نظر رکھو. ایک صفت اللہ دیکھنے والے ہیں, اور دوسری صفت اللہ سننے والے ہیں, اور تیسری صفت اللہ جاننے والے ہیں. اس کو اچھی طریقے سے ذہن میں تازہ رکھنا ہمیشہ. مزید وضاحت چاہیے تو ذرا آپ دیکھتے ہوئے سنو, ورنہ میں بول رہا ہوں اللہ تعالیٰ دیکھنے والے تو کئی لوگ آنکھیں بند کر لیے ہوئے ہیں. پاس بیٹھنے والے تو سونا ہی نہیں ہے, ڈرائیور کے پاس بیٹھنے والے کو بولتے سونا ناجائز ہے اس کو. آپ نے دیکھا ہوگا بہت دفعہ مسجد کے मस्जिद से निकल के बाथरूम में, पहले रमजान में, रमजान के अलावा में मस्जिद से बाहर निकलने के बाद में टोपी ओपी निकाल के जेब में डाल लेंगे, ऐसा से किसी छुपे हुए जेब में से सफेद डंडी निकालते और फौरन ही उसको सुलगा के पीना शुरू कर देते। इमाम साहब तस्बीहात वगैरह पढ़ लेके लोग मसले मसाइल पूछे बता के करके जरा थोड़ी देर के बाद में निकले तो आप लोग देखते होंगे साहब वो इमाम साहब को देखते जो साहब क्यों कर लेते देखेगा नहीं देखिए कब तक मैं चूंकि बहुत दिनों तक इमामत करूं मैंने बहुत सालों का पढ़ा और क्यों कर लेते मैं उनकी इस हरकत को मैं छुपा हुआ एक खैर का पहलू भी देखता वो ये है कि उस शख्स के दिल में दीन की दीन वाले की और एक दीनी हैसियत के एतबार से एहतराम वाली शख्सियत का उसके दिल में एहतराम है इस वास्ते वो ऐसी चीज को उसकी निगाह से छुपा देना चाहता है जिसको वो पसंद नहीं करता और उनके सामने ऐसा करना वो एक तरह की बेअदबी समझता है। खैर का पहलू है भाई कि उसके अंदर ये इतना कम अज कम एहसास है कि इमाम के सामने कोई नामुनासिब अमल नहीं करता। समझदार बच्चा माँ बाप के सामने नामुनासिब अमल नहीं करता। समझदार शागिर्द उस्ताद के सामने नामुनासिब अमल नहीं करता। एक समझदार बंदा अल्लाह के सामने नामुनासिब अमल करेगा अल्लाह ताला देखते हैं ना क्या इसमें भी कुछ इख्तलाफ है। इख्तलाफ ही मज़मून तो नहीं है ना, शुमाल का जनूब का भी अमामों गैर अमामों का है ऐसा कुछ जमातों का तहरीकों का कुछ है फर्क है किसी का कोई इख्तलाफ है हम सबका ईमान है कि अल्लाह देखते हैं रात में दिन में हर जगह अंधेरे में उजाले में चार में तनाई में मस्जिद में घर में बाजार में दफ्तर में रमजान में गैर रमजान में नौजवान बच्चे अच्छा सुनना यहाँ है जो खत में तो ऐसे है कि ऐसा मालूम होगा पूरे फरिश्तों की जमात उतर आई है मस्जिद नूर में और अल्लाह करे कि ऐसे ही हो जाए वरना हमारे नौजवानों की हालत बहुत अजीब गरीब है नागुफ्ता बेहाल नागुफ्ता भी बोले तो बोला नहीं जा सकता इतना खराब हुआ है बुराइयों के इतने आदि हो गए नफसानी मैलाना तो रुझानात का ऐसा गलबा सर पर सवार हो गया ऐसा मालूम होता है कि जिंदगी का सबसे अहम तरीन काम नफसानी ख्वाहिशात को पूरा करना है। नौ उम्र बच्चे अभी उम्र में पुख्तगी भी नहीं आई बुराइयों के इतने आदि हो रहे हैं चरस गांजा बदकारी नाजायज ताल्लुकात जिनसी जज्बात की तस्कीन के लिए गैर फितरी आमाल उर्दू सब अच्छा समझ रहे ना पूरी बात बोल भी रहा हूं बहुत सी बातें इसमें छुपी हुई भी हिफाजत करना अपने जवानी की हिफाजत करना सेहत की यामत के दिन हत्ताला पूछेंगे मैंने तुझको जवानी दी थी ये जवानी की तवानाई को तूने इस्तेमाल कैसा किया जवानी जायल की तो कौन से अमाल में गई पूछेंगे अल्लाह ताला बहुत बच्चे परेशान है आज और ये ऐसा मजमून है कि आगे बोलते भी नहीं पूछते भी नहीं हमारे शर्म के ये कैसा भाई ये कैसा पूछना बोल के पूछते भी नहीं जाके डॉक्टर को कम से कम बोल देना कि ऐसी ऐसी सूरत हाल है कि मुनासिब मेरा इलाज कर दिए तो वहां भी शर्म आते उसके नतीजे में सेहतें बर्बाद हो जा रहे हैं खराब किस्म की हरकत और आदतों की वजह से जवानी में पढ़ाई को इनको दिल नहीं लगता, आंखों में इनके अंधेरा, बात बात का गुस्सा, चिड़चिड़ाहट, बर्दाश्त नहीं, घबराहट, एहसास से कमतरी, ये सब कुछ सब पैदा हो जा रहा है इसकी वजह से। अगर आदमी को ये अकीदा मुस्तहज़र रहे कि मेरे अल्लाह देखते हैं, हर हाल में देखते हैं, तो ऐसी सूरत में मैं हमेशा उनके सामने ही हूं ना। अब कम से कम ये बैठा हुआ मजमे में से कोई ये नहीं बोलना अकेले में ऐसा हो गया, बोल के नहीं बोलना, अकेले हैं ज नहीं आप है कहीं, अकेले कहीं है तो जरा वो जगह मेरे को भी बताओ, कहीं भी देखना चाहता हूँ वो जगह। परिंदा काट के ला बोले थे, कोई भी नहीं दे सके, नहीं देखे तो जगह जाके काट लेके ला बोले थे, पूरे भाग के घर के काट लेके ला लिए, सबको जगह मिल गई, कोई भी नहीं देख रहे थे, एक को नहीं मिली कभी, सब जगह जाके वही चीज ले लेके आ गया। तो शायद पूछे, सबको मिली जगह नहीं देखते, सुन कोई भी नहीं देखने वाली जगह सबको मिल गई, किसी को अपने घर का अंदर का रूम मिला, किसी को तारक खाना मिल गया, किसी को खुद ही भी खबर मिल गई, और कोई कपड़ा ढांक के कोई भी नहीं देखे जैसा बना लिया निजाम, काट के ला लिया, तुम अकेले ही ऐसे समझदार निकले, कोई नहीं देखने वाली कोई जगह नहीं मिल सकी तुम, पहले के हाँ साहब नहीं मिल सके, हर जगह मैंने एक देखने वाले को पाया। आपने कहा था कि जहां कोई न देखे वहां काट के लाओ, मैं हर जगह गया, मुझे एक देखने वाला हर जगह मिला, इसकी बिना पर मैं नहीं काट सकता। उस वक्त बोले कहते बुजुर्ग, इसको मैं कह चाहता हूं, अब समझ में आया नहीं आया, तुम्हारे को इतने दिनों से सबक पढ़ा रहा हूं, याद ही नहीं हो रहा, ये नया नया है मगर इसे सबक याद हो गया। देखो कभी कभी छोटों का सबक याद हो जाता, बड़े बड़ों को याद नहीं होता। बाबा बेटे दोनों मिलकर जा रहे थे, रास्ते में अंगूर का बाग नजर आया, खाने को भी जी चाहा, हलक तर करने के भी तकाजा था। बाबा बच्चे को बोला करते, तुम जरा ये पैंट पे ठहरो, मैं जरा जाके अंगूर के बाग में थोड़े अंगूर तोड़ ले गया था, जरा कौन तो भी देखा तो जरा मेरे को दो में इशारा कर देना या आवाज दे देना, होगी अच्छी बात है, होगी बच्चा ठहर गया। ऐसा ऐसा वो बाग में घुसे, तोड़ने के बाद से खोशे के पास में ऐसा हाथ बढ़ाए, तोड़ने वाले थे, बच्चा पुकार के बोला करते, अब्बा देख रहे, देख रहे, बोलते ही उतर के सीधा वापस, इधर देखते उधर देखते, कभी दाएं कभी बाएं, कभी आगे कभी पीछे, कभी करीब करीब कभी दूर, देखते हुए बच्चे के पास में आ गया, फिर वहां ठहर के देखा, और देखने में कोई भी नहीं देख रहे, कैसा कौन देख रहे, कभी नहीं दिख रहे ना देखने वाले, उनके भावा बच्चे से पूछा गया था, तो वो बच्चा बोला गया था, अजी अल्लाह भी देख रहे ना। वो बच्चे को जितनी समझ थी, मैं हमारी ख्वाहिश ये कि मेरे को आपको सबको उतनी समझ मिल गई, तो कब से सबक पढ़ा रहे, कितने अरसे से पढ़ा रहे, उसके बावजूद नौजवानों का हाल ऐसा अजीब गरीब है, सब तन्हाई में ये गलती हो गई, वो गलती हो गई, ये गुनाह हो गया, वो गुनाह हो गया। अरे भाई अल्लाह देख रहे कि नहीं देख रहे, रहमत समी उल बसीर जगह जगह है, सबके सब अल्लाह के सामने। अल्लाह पाक ने फरमाया सबसे पहली सूरत में, अलम यालम बि अन्न अल्लाह यरा, नाजिल होने वाली सूरतों में सूरह इकरा उसमें ये आयत मौजूद है, अलम यालम बिअन्न अल्लाह यरा, क्या बंदे को इंसान को ये नहीं मालूम है कि अल्लाह देख रहा है। नबी रहमत सल्लल्लाहु अलैहि वसल्लम को और आपकी तवस्सुत से पूरी इंसानियत को एक हुक्म दिया गया कुरान पाक में। अल्लाह पाक ने फरमाया इस्बिर लिहुक्म रब्बिक फइन्नका बिआयुनिना, तुम्हारे रब के हुक्म पर तुम जमे रहो इस वास्ते कि तुम हमारी आंखों के सामने हो। अल्लाह पर ईमान में अल्लाह देखने वाले हैं पर ईमान है ना, जो देखने वाले पर ईमान और यकीन और पुख्ता पुख्ता यकीन हो और ये बात याद रहे, तो फिर ऐसी सूरत में जिस्म से निकलने वाली हरकत सही हो जाएगी। ए मुजाहिद, तुम्हारा नाम मुजाहिद रखे और तुम बच्चे असल में खिदमत में है, जबरदस्त खिदमत कर रहे हैं माशाल्लाह बच्चे हमारे, अल्लाह इन लोगों को जज़ाए खैर दे। मुतकफीन की खिदमत हजरात कर रहे हैं, खूब धंधा कर रहे हैं, पूरे मुतकफीन इबादत में जितना सवाब हासिल कर रहे हैं ये खिदमत की वजह से इन सब के खाते में जा रहा है। एक सुई आप लोगों को हासिल है ना उनकी खिदमत की वजह से, मेहनत बहुत कर रहे हैं बेचारे, उसके नतीजे में जरा थकान हो जाती, हल्की सी आंख बंद हो जाती, क्योंकि पुराना ताल्लुक है बच्चों से, तो इस वजह से मैं बोला तो बच्चे खुशी छोड़ते, इस वजह से बोलता हूँ। अब ये तन्हाइयों में ये वो देख रहे थे तो नहीं बैठेंगे ना, वो छोटा क्या कहते हैं छोटा एक पीस रहता दज्जाली फितना हर जेब में पहुंच गया, बच्चों के पास में खाने को पैसे नहीं है, पीने को पैसे नहीं है, मदरसों में पढ़ने के वास्ते फीस देने को पैसे नहीं है, मगर ये सोना बराबर है उनके पास में, उसकी चार्जिंग को पैसे बराबर, कहां से आ रहे हैं वो समझ में नहीं आ रहा। फिर उनमें से भी बास तो वो है जो इंटरनेट का कनेक्शन उसमें है, और इंटरनेट का कनेक्शन रहने के बाद में मसला बहुत ही टेढ़ा हो जाता है। तन्हाइयों में क्या क्या देख लेते बैठते हैं, उसकी वजह से कैसी कैसी उनके अंदरून में खराबियां पैदा होती हैं। इसलिए इस मुबारक महीने में, इस मुबारक अशरे में और इन मुबारक साथ में हालत इतकाफ में अल्लाह के पसंदीदा मकाम मस्जिद में हर नौजवान बिलखसूस इस बात का इरादा करे कि इंशाल्लाह आज से फोन का गलत इस्तेमाल बिल्कुल नहीं करूंगा। बाद में परेशान होते, पहले कर डालते गलतियां, बाद में परेशान होते, जिंदगी भर की परेशानी होती। वो मशहूर है वो शेर, शेर शेर बहुत मशहूर है, लम्हों ने खता की थी बरसों ने सजा पाई, है ना। थोड़ी देर के वास्ते आदमी गलती में मुब्तला होता है और उससे ऐसी दिलचस्पी पैदा हो जाती है कि वो थोड़ी थोड़ी देर के लिए लज्जात के खातिर आदमी बुराई का इंतकाम करता है और फिर पूरी जिंदगी उसकी वजह से परेशान रहता है। तो अल्लाह जल्ले शानू की जात आली पर ईमान में अल्लाह को मानना उसके अस्मा के साथ उसके सिफात के साथ। अब उसकी अस्मा में एक इस्म बसीर है और उसकी सिफतों में से एक सिफत देखना है, दूसरी सिफत सुनना उनकी है, समीय उनका नाम है। और आपको मालूम है कि जोर से नहीं बोल रहे थे मोल साहब है सुने तो जरा ठीक नहीं लगता भाई है ना, ऐसा बोलो मोल साहब सुन लेंगे, खराब बात रही तो ही बोलते ना, अच्छी बात रही तो नहीं गुरु कई गुरु बोलते भाई, मोल साहब सुन लेंगे बोल के खराब बात नहीं बोलते, अल्लाह सुन लेंगे बोल के ख्याल कर तो यार जबान सही हो जाती है। अगर अल्लाह के सुनने वाला होने का ईमान और यकीन पुख्ता हो और वो बात याद रहे, और अल्लाह जानने वाले हैं ये पर याद रहा तो खराब किस्म की प्लानिंग अंदर नहीं होती, जानने वाले है ना। तो अलीम सिफत अलीम अल्लाह की اس میں علیم اللہ کا صفت علم اللہ کی آدمی کے اندرون کی پاکیزگی کا سبب بن جاتی ہے، اور صفت سماعت اللہ کی، اور اس میں سمیع اللہ کا ہماری زبانوں میں پاکیزگی کے آنے کا ذریعہ بن جاتا ہے، اور صفت بصارت اللہ کی، اور اس میں بصیر اللہ کا ہمارے جسم سے نکلنے والی حرکات کے صحیح ہونے کا یا حرکات میں پاکیزگی کے آنے کا سبب بن جاتا ہے۔ یہ تین ناموں کو ذرا ہمیشہ یاد رکھنے کی کوشش کرو، کچھ بھی کرنے جا رہے ہیں تو اللہ دیکھ رہے ہیں، ان کا ذرا سوچ رہے ہیں، کچھ بھی بولنے جا رہے ہیں تو اللہ سن رہے ہیں، بول کے تصور رہے ہیں، کچھ بھی پلاننگ کر رہے ہیں اندر، اللہ کو معلوم ہے کیا کر رہا ہوں اس میں۔ اگر اتنا کر لیا نا تو اس میں پوچھو کر اتنا بڑا کام کرے۔ اصلاح اور درستی کی یوں سمجھ لیجیے کہ آپ کے ہاتھ میں کنجی آ جاتی، ہر اعتبار سے آپ میں درستی کا ذریعہ ہے یہ تین صفات کا استحضاء۔ اب تعالیٰ اپنے کرم سے صحیح علم و عمل کی سب کو توفیق عطا فرمائے۔ اللہم وفقنا لما تحب وترضى، ربنا آتنا في الدنيا حسنة وفي الآخرة حسنة وقنا عذاب النار، وصل وسلم وبارك على سيد المرسلين، الحمد لله رب العالمين۔ جی ہاں۔